यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। लोकतान्त्रिक मूल्य मान्यता र समाज विकासको गति विपरीत सरकारले कुनै पनि कानून नबनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। हिन्दकुश हिमालय क्षेत्रका मुलुकहरूको संसदीय बैठक भोलि काठमाडौँमा शुरू हुँदै जलवायु परिवर्तन, वायु प्रदूषण र वातावरणका विषयमा विज्ञहरूबीच छलफल हुने। निसन्तान उपचार केन्द्रहरूको नियमन र उपचार सेवा पारदर्शी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड 2082 स्वीकृत र कर्मचारी आन्दोलनका कारण एयर क्यानाडाको सबै उडान रद्द।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य मान्यता र समाज विकासको गति विपरीत हुने गरी सरकारले कुनै पनि कानून नबनाउने बताउनु भएको छ। मुलुकी संहिता दिवसका अवसरमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आज सिंहदरबारमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कानून कार्यान्वयनका क्रममा देखिएका समस्या र अप्ठ्याराहरू समाधान गर्न कानूनहरू संशोधन हुँदै आए पनि सामाजिक न्याय, समानता जस्ता लोकतान्त्रिक मान्यता विपरीत हुने गरी कुनै पनि कानून नबन्ने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले प्रचलित कानूनमा भएका विवाहको उमेर, बहुविवाह जस्ता पारिवारिक सम्बन्धसँग जोड़िएका केही प्रावधानको कार्यान्वयनमा देखिएको जटिलता समाधान गर्न सरकारले संशोधन गर्न खोज्दा बहुविवाहलाई मान्यता दिन खोज्यो भन्दै निराधार हल्ला फैलाइएकोले त्यसको पछि नलाग्न समेत आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले समयमै न्याय दिन नसक्नु पनि न्याय नदिनु जस्तै भएकोले न्याय सम्पादन प्रक्रियालाई छिटो छरितो र पारदर्शी, जनतालाई न्यायको प्रत्याभूति दिलाउन सबै सरोकारवाला निकायको ध्यान केन्द्रित हुनुपर्ने पनि बताउनुभयो।
न्याय ढिलो हुनु भनेको नपाउनु सरह हो भन्ने कुरा हामीले बुझेका छौँ। हाम्रा कानूनहरूले त्यसको आधार तयार गर्नुपर्दछ, त्यसको प्रत्याभूति कानूनी रूपमा व्यवस्था गर्नुपर्दछ र हाम्रा न्याय दिने निकायहरूले यी कुराहरूमा ध्यान दिनुपर्दछ। प्रहरी होस् कि अनुसन्धानकर्ता होस् कि अभियोजनकर्ता होस् कि न्यायकर्ता होस्, सबै ठाउँबाट चिज हुनुपर्दछ। त्यसका लागि सरकारको तर्फबाट सम्पूर्ण सहयोग रहने म प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु।
कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कानून कार्यान्वयनमा देखिएका जटिलता समाधान हुने गरी संशोधन र परिमार्जन गर्न कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बीच सामूहिक छलफल हुनुपर्ने बताउनुभयो। प्रधान न्यायाधीश राउतले नेपाली जनजीवनमा आएको परिवर्तन, आप्रवासन र सूचना प्रविधिको बढ़दो प्रयोगबाट उत्पन्न समस्याको समाधानका लागि प्रचलित कानूनहरूमा यथाशक्य छिटो परिमार्जन गर्न आवश्यक रहेको पनि बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले समाजको गतिशीलता र आवश्यकता अनुरूप कानूनमा सुधार गर्दै जानुपर्ने उल्लेख गर्नुहुँदै कानूनको सुधार र कार्यान्वयनमा नागरिक समाजको समेत सक्रिय सहभागिता आवश्यक पर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकमा औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको बैठकले यसअघिका विभिन्न आयोग कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरणका लागि सिफारिश भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ। आयोगमा नेपाल सरकारका मुख्य सचिव एक नारायण अरियालको संयोजकत्वमा कार्यान्वयन समिति रहेको छ। आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले उद्देश्य अनुकूलको सकारात्मक परिणाम ल्याउने विकल्प सहित 15 दिनभित्र प्रतिवेदन सहितको प्रस्ताव ल्याउन कार्यान्वयन समितिलाई निर्देशन पनि दिनुभयो। नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौँ आउनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति प्रधानमन्त्री सहित विभिन्न दलका नेताहरूसँग शिष्टाचार भेट गर्नुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा नेपाल आउनुभएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भेट गर्नुभएको हो। भेटका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव मिश्रीले औपचारिक भारत भ्रमणको निमन्त्रणा दिनुभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो। यसै गरी राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेश सचिव मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो। त्यस अवसरमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढ़ी लाभान्वित हुन चाहेको बताउनु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। विदेश सचिव मिश्रीले परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। हिन्दकुश हिमालय क्षेत्रमा पर्ने मुलुकका संसदीय साझा धारणा संवाद र समन्वयमा हुन लागेको हिन्दकुश हिमालय संसदीय बैठक भोलिदेखि शुरू हुँदैछ। संघीय संसद कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा यही भदौ 2 र 3 गते काठमाडौँमा हुने बैठकको तयारी पूरा भएको समितिले जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडको प्राविधिक सहयोगमा आयोजना हुन लागेको बैठकमा हिन्दकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बंगलादेश, भूटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ। बैठकमा हिन्दकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि गरी करिब 30 जना तथा जलवायु परिवर्तन, वायु प्रदूषण र वातावरणका विषयसँग सम्बन्धित विज्ञहरूको सहभागिता रहनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निसन्तान उपचार आईवीएफ सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड 2082 स्वीकृत गरेको छ। सो मापदण्डले नेपालमा निसन्तान उपचार सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्र किट तथा अण्डा दान डोनर प्रक्रिया थप व्यवस्थित हुने भएको छ। मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्माले यो मापदण्डले निसन्तान उपचार केन्द्रहरूको कानूनी आधारमा प्रभावकारी नियमन र निसन्तान उपचार सेवामा एकरूपता ल्याउने बताउनुभयो। उहाँका अनुसार न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले प्रजनन स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले भाषागत समावेशिताले संघीयताको मर्मलाई सम्बोधन गरेको बताउनु भएको छ। 31 तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघले आज काठमाडौँमा आयोजना गरेको तामाङ मीडिया अवार्ड कार्यक्रममा मन्त्री गुरूङले सार्वजनिक प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति रासस र गोर्खापत्रले मातृभाषाका समाचार सम्प्रेषण गरेर समावेशिताको मर्म अनुसार संघीयतालाई सुदृढ बनाउने प्रयास गरेको बताउनुभयो। गोर्खापत्रमा 45, रेडियो नेपालमा 26 र रासले 3 मातृभाषामा समाचार सम्प्रेषण गरिरहेको जानकारी दिँदै मन्त्री गुरूङले संचार माध्यममा भाषागत समावेशिता प्रवर्धनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको बताउनुभयो। संचार मन्त्री गुरूङले असोज 3 गते संविधान दिवसको दिनदेखि एनटीभी वर्ल्डको प्रसारण हुने पनि जानकारी दिनुभयो। 2051 भदौ 1 गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा तामाङ तामला साङयुर प्रसारण भएको दिनलाई आधार मानेर तामाङ समुदायले तामाङ प्रसारण दिवस मनाउँदै आएको छ। गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ। आज मन्त्रालयमा आर्थिक वर्ष 2082-83 लागि गृह सचिव एवं संगठन प्रमुख महाशाखा र विभागीय प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता गर्दै उहाँले लागू औषध, सड़क दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताउनुभयो। उहाँले पश्चिम नेपालमा भूकम्प र सोबाट हुन सक्ने विस्तृत क्षति आकलन गर्ने काम भइरहेको बताउँदै उहाँले चालू आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने गरी काम गर्न निर्देशन दिनुभयो। बर्दिया जिल्लामा नवजात शिशुहरूमा समेत स्क्रब टाइफस रोग देखिन थालेको छ। पराल, झारपात र वन जंगलमा हुने ससाना भूसुनाले टोकेपछि ज्वरो आउने, टाउको दुख्ने र वाकवाकी हुने जस्ता लक्षण देखिन्छ। अहिले बर्दियाको गुलरिया अस्पतालमा 15 नवजात शिशुको स्क्रब टाइफस रोगको उपचार भइरहेको छ। बाँकेको कोहलपुरबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
एक महिने शिशुलाई निरन्तर ज्वरो आउने, पेट पोल्ने, जिउ दुख्ने लगायतका लक्षण देखा परेपछि उपचारका लागि बर्दिया अस्पताल गुलरिया ल्याउने गरेका छन्। परीक्षण गर्दा त्यस्ता नवजात शिशुमा स्क्रब टाइफस भएको पुष्टि हुने गरेको छ। गुलरिया अस्पतालमा 15 नवजात शिशुको स्क्रब टाइफसको उपचार भइरहेको छ। बिरामीको अभिभावक कल्पना थारू: बर्दिया अस्पतालको तथ्याङ्क अनुसार गत एक सातामा 74 रगत परीक्षण गर्दा 20 स्क्रब टाइफस पोजिटिभ पाइएको छ। अस्पतालका बालरोग विशेषज्ञ डाक्टर विश्वनाथ प्रसाद शाहका अनुसार दैनिक 250 भन्दा बढी बिरामी बहिरंग सेवामा आउँछन्, जसमा पुरूष र महिला सहित नवजातमा पनि यो रोग देखिन थालेको छ। ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, हल्का खोकी लाग्ने र वाकवाक हुने यस रोगका मुख्य लक्षण हुन्।
साउन महिनामा चाहिँ धेरै जसो आउने बिरामी चाहिँ ज्वरोले नै आइरहेछ। प्रायः जस्तो ज्वरोको हुने कारण स्क्रब टाइफस भन्ने चाहिँ रोग हुँदो रहेछ। यो चाहिँ एक प्रकारको किटाणुले हुने हो, जुन चाहिँ घाँसहरूमा सानसानो कमिलाहरूले टोकेपछि, छिगर भन्छ त्यसलाई, त्यहाँबाट चाहिँ सर्ने हो। मान्छेहरू प्रायः चाहिँ घाँसहरूमा जाने बेलामा, खेतीहरू गर्ने बेलामा, बर्सातको मौसममा चाहिँ यसले चाहिँ टोक्दो रहेछ। यसले टोकेपछि चाहिँ ज्वरो आउने यसको मुख्य लक्षण हो। त्यो सँगसँगै चाहिँ जिउ दुख्ने, शरीर दुख्ने, टाउको दुख्ने, अब ठुलो मान्छे बच्चा देखिने रहेछ। सँगसँगै नवजात शिशु जुन भर्खरको एक महिनाको बच्चाहरूमा पनि यो रोग चाहिँ देखा परिरहेछ। विगत 2 महिनामा डाटा हेर्ने हो भने नवजात शिशु कमसेकम 15 चाहिँ यो चाहिँ फेला परिसकेको।
चिकित्सकका अनुसार पराल, झारपात र वन जंगलमा पाइने भुसुना किराको टोकाईबाट स्क्रब टाइफस लाग्ने गर्छ। भुसुनाले टोकेको 1-2 दिनमै लक्षण देखिन थाल्छ। नवजातमा यो रोग फैलनुमा सरसफाईको कमी र भुसुना किराको उपस्थिति प्रमुख कारण भएको अनुमान गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सुशासन व्यवस्थापनका लागि नीतिगत सुधारको शुरूआत गरेको बताउनु भएको छ। मन्त्रीको रूपमा पदबहाली गरेको एक महिना पुगेको अवसरमा मन्त्रालयद्वारा भएका कार्यबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले आफूले पदबहालीका बखत गरेका प्रतिबद्धता अनुरूप सुशासन र कर्मचारी व्यवस्थापनका लागि नीतिगत सुधारको काम अघि बढ़ाएको बताउनुभयो। पत्रकार सम्मेलनमा मन्त्रालयको कार्यविवरणबारे जानकारी दिनुहुँदै सहसचिव प्रकाश दाहालले तीनै तहका संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई व्यवस्थित बनाउन राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने निर्णय अनुसार समिति गठन गरी अघि बढ़ाइएको बताउनुभयो। पत्रकार सम्मेलनमा हालसम्म बजेट नल्याएका स्थानीय तहहरूको अनुगमन मार्फत यही भदौ महिनाको पहिलो हप्ताभित्र बजेट ल्याउने गरी समन्वय र प्रतिबद्धता भएको, कर्मचारी सरूवा मापदण्डको मस्यौदामा समयानुकूल परिमार्जन गर्ने काम सकिएको जानकारी गराइएको छ। यसै गरी यस वर्षदेखि स्थानीय शासन कार्य सम्पादन मूल्यांकनको नयाँ प्रणालीलाई कार्यान्वयनमा ल्याइने पनि मन्त्रालयले जनाएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरितालिका तीजको अवसरमा आज तनाव व्यवस्थापन मनोपरामर्श कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले सार्वजनिक सेवा प्रसारण नेपालको संगठन संरचना अन्तर्गत केही काम शुरू भइसकेको र केही अन्तिम चरणमा पुगेको भन्दै कर्मचारीलाई मर्का नपर्ने गरी समायोजन प्रक्रिया अगाडि बढ़ने प्रष्ट पार्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले तीजका विविध पक्ष भए पनि यसलाई सामाजिकीकरणको विषयसँग जोडेर एकै धारणा बनाई अगाडि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा मनोविद खिमा रिजालले तनाव व्यवस्थापन सम्बन्धमा मनोपरामर्श दिनुभएको थियो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल दिदीबहिनी समूहका अध्यक्ष प्रज्ञा शरद र उपाध्यक्ष चन्दा विष्टले यस्ता प्रकारका कार्यक्रमहरूले दिदीबहिनीहरूबीच सकारात्मक सोचको विकास गर्दै अगाडि बढ़न मदत पुग्ने धारणा राख्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा कोदारी र रसुवागढ़ी लगायतका सड़कको अवस्थाका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति समक्ष जानकारी गराएको छ। समितिको आजको बैठकमा दशैं लगायतका चाडपर्वलाई लक्षित गरी नारायणघाट बुटवल क्षेत्रका सड़क निर्माण कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ। बैठकमा समिति सदस्यहरूले चाडपर्वको समयमा सड़क सुरक्षालाई ध्यान दिँदै महँगी र कालोबजारी नियन्त्रणमा विशेष तनाखो हुन आग्रह गर्नुभयो। नुवाकोट स्याप्रोवेशी र सुवागढ़ी सम्मको सड़क 7 दिनभित्र सुचारू हुने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ। झापाको कन्काई नगरपालिका 4 स्थित कन्काई घाटमा विद्युतीय शब्दाह गृह निर्माण गरिएको छ। कोशी प्रदेश सरकार कन्काई नगरपालिका र विभिन्न दाताको सहयोगमा 2,30,00,000 लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शब्दाह गृहको निर्माण सम्पन्न भएको हो। कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले विद्युतीय शब्दाह गृह कन्काई नगरपालिकाले सञ्चालन गर्ने गरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिनुभयो। शब्दाह गृह सञ्चालनमा आएपछि दाह संस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने र वातावरण संरक्षणमा पनि मदत मिल्ने जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। कर्मचारी आन्दोलनका कारण एयर क्यानाडाका 100 उडानहरू रद्द भएका छन्। करिब 10,000 कर्मचारीहरूले तलब विवादका कारण आन्दोलन शुरू गरेका थिए। क्यानाडाली सरकारले एयर क्यानाडाका केबिन क्रू कर्मचारीहरूको आन्दोलन अन्त्यका लागि कानूनी कदम चाले पनि उडान नहुँदा यात्रुहरू मर्कामा परेका छन्। यस घटनाले क्यानाडाको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने सम्भावना रहेको छ। इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 18 प्यालेस्टिनीको मृत्यु भएको छ। इजरायली सेनाले गाजाको एक अस्पतालको आँगनमा ड्रोन आक्रमण गरेको थियो। सन् 2023 अक्टोबर 7 शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म करिब 62,000 प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने गाजा क्षेत्र 95% ध्वस्त भएको छ। यसैबीच संयुक्त राष्ट्र संघको राहत तथा कार्य एजेन्सी यूएनआरडब्ल्यूएले गाजामा करिब 10,00,000 मानिस अत्यधिक भोकमरी हिंसा र दुर्व्यवहारको शिकार भइरहेका चेतावनी दिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भदौ 1 गतेसम्म देशभर 94% भन्दा बढ़ी क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। यो क्षेत्रफल गत वर्षको सोही अवधिको दाँजोमा 4% भन्दा कम हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार भदौ 1 गतेसम्म 94.15% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। धान रोपाई हुने क्षेत्रफल मध्ये भदौ 1 गतेसम्म 12,95,887 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। देशगत रूपमा कोशी प्रदेशमा साउन 25 गतेसम्म 94.42% अर्थात 2,60,964 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। त्यस्तै मध्य प्रदेशमा साउन 30 गतेसम्म 86.35% अर्थात 3,19,626 हेक्टरमा रोपाई सम्पन्न भएको छ। बागमती प्रदेशमा साउन 25 गतेसम्म 97.27% अर्थात 1,12,459 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यस्तै गण्डकी प्रदेशमा भदौ 1 गतेसम्म 94.83% अर्थात 99,311 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। लुम्बिनी प्रदेशमा साउन 25 गतेसम्म 98.07% अर्थात 2,97,103 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी कर्णाली प्रदेशमा भदौ 1 गतेसम्म 99.34% रोपाई सम्पन्न भएको छ भने सुदूरपश्चिम प्रदेशमा साउन 18 गतेसम्म प्रतिशत अर्थात 1,75,652 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा करिब 1 अर्ब रूपियाँले घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा 1,46,00,00,000 रूपियाँ नाफा घटेको प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणले गत आर्थिक वर्ष 2081-82 9,07,00,00,000 बराबर नाफा कमाएको छ। नेपाल विद्युत प्राधिकरणले अघिल्लो आर्थिक वर्ष 2080-81 10,53,00,00,000 नाफा कमाएको थियो। गत असार मसान्तसम्ममा नेपालको कुल विद्युत जडित क्षमता वा खपत 3,591 मेगावाट पुगेको छ। कुल उत्पादित विद्युत मध्ये नेपाल विद्युत प्राधिकरण र अन्तर्गतका कम्पनीहरूको योगदान 34% रहेको छ भने स्वतन्त्र ऊर्जा उत्पादकहरू अर्थात निजी क्षेत्रको योगदान 55% र भारतबाट 11% आयात गरेर माग धानिएको छ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 27.14 अङ्कले घटेको छ। आइतबार नेप्से परिसूचक घटेर 2,761.22 बिन्दुमा झरेको छ। आइतबार 317 कम्पनीहरूका 2,05,13,625 किर्ता शेयरहरू 7,73,51,95,000 रूपियाँमा किनबेच भएका छन्।
अब खेल समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय बीच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी अस्ट्रेलियामा भएको ब्राइटन बीच भलिबल कपको च्याम्पियन बनेका छन्। ब्राइटन बीच भलिबल संघको आयोजनामा आइतबार भएको फाइनलमा आयोजक ब्राइटनका जोडीलाई 2-0 सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो। च्याम्पियन बन्ने क्रममा मान र दिलको जोडीले कुल 7 खेल खेलेको थियो। अखिल नेपाल फुटबल संघ एन्फाले साप U17 महिला च्याम्पियनशीपमा भाग लिन जाने नेपाली टोलीको आइतबार विदाई गरेको छ। साधु बाटो स्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले नेपाल युवा टोलीको विदाई गरेको हो। प्रतियोगिता अगस्त 20-31 भुटानमा हुनेछ। प्रतियोगितामा दक्षिण एसियाका 4 राष्ट्र नेपाल भुटान बंगलादेश र भारतले उपाधिका लागि दावेदारी प्रस्तुत गर्नेछन्। डबल राउण्ड रोबिन लीग प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टीमले 1 अर्कासँग 2 खेल खेल्नेछन्। अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। नेपालले 20 अगस्तमा दावेदार भारतसँग पहिलो खेल खेल्नेछ। अगस्त 22 आयोजक भूटान र अगस्त 24 बंगलादेशसँग खेल्ने तालिका रहेको छ। कप्तान सबिना तामाङको ह्याट्रिकसँगै स्टुडेन्ट फुटबल क्लबले एन्फा महिला लीग छनौटमा सजित हात पारेको छ। साधु बाटो स्थित एन्फा मैदानमा आइतबार सम्पन्न खेलमा सिन्धुपाल्चोक EFC विरूद्ध 3-1 सहज जित हात पारेको हो। जितसँगै स्टुडेन्टले 3 अङ्क बटुलेको छ। पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनटमै साबिनाले स्टुडेन्टलाई शुरूआती अग्रता दिलाएकी थिइन् तर 66 मिनटमा अनु भुसालले सिन्धुपाचकलाई खेलमा फर्काइन्। निर्धारित 90 मिनटको खेल सकिन 2 मिनट बाँकी रहँदा सबिनाले ह्याट्रिक पूरा गरिन्। जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन्। यो सँगै स्टुडेन्टले सहज जित आफ्नो पक्षमा पार्यो।
अब मौसम आगामी 24 घण्टामा मधेस कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस न्यूनतम 20 डिग्री सेल्सियस काठमाडौँको अधिकतम 30.4 डिग्री सेल्सियस न्यूनतम 21.2 डिग्री सेल्सियस वर्षा 5.3 मिलिमिटर पोखराको अधिकतम 32.6 डिग्री सेल्सियस न्यूनतम 24 डिग्री सेल्सियस वर्षा 1.6 मिलिमिटर वीरेन्द्रनगरको अधिकतम 34 डिग्री सेल्सियस न्यूनतम 24.7 डिग्री सेल्सियस वर्षा 1.4 मिलिमिटर दिपालको अधिकतम 31.8 डिग्री सेल्सियस न्यूनतम 23.4 डिग्री सेल्सियस वर्षा 12.1 मिलिमिटर अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लोकतान्त्रिक मूल्य मान्यता र समाज विकासको गति विपरीत सरकारले कुनै पनि कानून नबनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता हिन्दको सीमालय क्षेत्रका मुलुकहरूको संसदीय बैठक भोलि काठमाडौँमा शुरू हुँदै जलवायु परिवर्तन वायु प्रदूषण र वातावरणका विषयमा विज्ञहरूबीच छलफल हुने निसन्तान उपचार केन्द्रहरूको नियमन र उपचार सेवा पारदर्शी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड 2082 स्वीकृत र कर्मचारी आन्दोलनका कारण एयर क्यानाडाको सबै उडान रद्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।